यहाँ पे तकबीर देखा है आपने, नोट किया है किस चीज के ऊपर तकबीर? बड़ाई करो अल्लाह की इस पे कि उसने तुम्हें हिदायत दी, गाइडेंस, क्योंकि इस गाइडेंस के बगैर हम अंधे हैं। अल्लाह करे हमें ये शऊर आ जाए, हमें वाकई लगे कि ये इतनी बड़ी नेमत है जिसकी हमें ऐसे खुशी हो कि हम इसके ऊपर तकबीरें कहते हुए फिरे। अगली आयत इतनी खूबसूरत आयत है, इतनी प्यारी आयत है, इसके एक एक वर्ड को हम देखेंगे कि ये बहुत प्यारी है। अगर आप इसकी डेप्थ में जाएं, बहुत दफा आपने सुनी भी होगी ये आयत, दुआ के जिम्न में आती है, लेकिन आज इसका डीप मीनिंग हर एक वर्ड का देखते हैं। وَإِذَا سَأَلَكَ عِبَادِ عَنِّي فَإِنِّي قَرِيبٌ, और जब मेरे बंदे मेरे बारे में सवाल करें तो बेशक मैं करीब हूं। अच्छा, रमजान में एक बोनस जो इंसान को मिलता है ना, वो है दुआ, कि दुआएं कबूल होती हैं रमजान में। तो अल्लाह ताला ने फरमाया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कि जब मेरे बंदे मेरे बारे में सवाल करें। अच्छा, इसकी सिग्निफिकेंस जो जो शाने नजूल वो तो आप देख ही सकते हैं तफसीर की किताब में, कि एक बद्दू ने आके आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा था कि हम अल्लाह ताला को जोर से पुकारें या आहिस्ता पुकारें, वो दूर है तो हम जोर जोर से पुकारें उसको, अगर वो करीब है तो फिर हम आहिस्ता आहिस्ता चुपके चुपके पुकारें। तो उसके ऊपर ये आयत नाजिल हुई थी। लेकिन देखें, एक हर एक चीज को हम उसमें नहीं कर सकते कि बस उस बंदे के लिए ही थी, बल्कि एक अमूमी इसका माना हम देखेंगे। इद जब आता है ना, इद, तो वो पास्ट के लिए आता है, इद, ठीक है। इद जाला मूसा मसलन, व इद अखजना मीसाकुम, ठीक है। इद हमने पढ़ा है ना कितनी दफा, तो वो पास्ट के लिए आता है। और इजा जब आता है तो वो फ्यूचर की बात के लिए आता है, वेन एवर जैसे हम कहते हैं, वह इजा, वेन एवर, जब भी साला का सवाल करें तुझसे, तुझसे किससे, ए नबी आप सल्लल्लाहु अलैहि वसल्लम से, जब भी लोग सवाल करें, सवाल क्या करें, इबादी अन्नी, मेरे बारे में, ये नहीं कि ये सवाल करें कि अल्लाह करीब है कि दूर है, कोई भी सवाल करें तो उनसे कहना कि मैं करीब ही हूं। अच्छा, अब देखें जब का वर्ड कब आता है, आपको देखें ऐसे है, मैं आपको इसकी एग्जांपल देती हूँ। मसलन मेरी बच्ची बहुत दूर किसी मुल्क में रहती है, ठीक है, और वहां पे ना मैं उसे कॉल कर सकती हूँ, बात नहीं कर सकती, मिल नहीं सकती। तो कोई जा रहा हो और मैं उसको कहूंगी जब मेरी बच्ची आपको मिलेगी ना, तो उसको कहना उसकी माँ उसको बहुत याद करती है। यहां कहूंगी अगर मेरी बच्ची आपको मिल गई और उसने मेरा जिक्र किया तो उसको कह देना। जब में और अगर में आप देखते हैं कि कोई फर्क है, जब जब आप ये कहते हैं ना वेन एवर, जब भी, तो इसमें एक शौक है, एक इंतजार है कि मेरे बंदे मेरे बारे में पूछें, जब भी पूछेंगे ना तो आप ये कहना। और अगर ये होता अगर पूछेंगे तो इसका मतलब है पूछें या पूछें, हो सकता है पूछे ही नहीं। इसमें तो एक डिसअपॉइंटमेंट काइंड ऑफ, और एक इतना होप नहीं है ना। जब में क्या है, शौक है, जब पूछेंगे वो, जब भी पूछें। और फिर देखें सअलक, आपसे पूछें इबादी, मेरे बंदे। अब पता है किन दो के दरमियान बात हो रही है, अब्द और मालिक के। अब्द का मतलब पता है ना, पहले बताया था मैंने, गुलाम, मेरे गुलाम। एक समझ लें, एक ऐसे दुनिया में देखें इसकी एग्जांपल, एक मुल्क का सदर है। अच्छा, वो सदर है तो क्या वो सारे आम आदमियों से आके मिलता फिरता है? उस तक पहुंचने के लिए क्या करना पड़ता है? पहुंचना ही नामुमकिन है। कॉल कर सकते हैं आप उसको? नहीं। आप अपने मुल्क के सदर को कॉल कर सकते हैं? फिर क्या करते हैं? उस तक रीच करना हो, ज्यादा से ज्यादा कोई करेगा भी तो खत लिख के भेज सकता है। उसका भी पता नहीं है कि वो खत पढ़ता भी है या कोई और पढ़ता है, या रद्दी की टोकरी में ही डाल देते हैं, कोई पता नहीं है। तो कोई ऐसा तरीका नहीं उस तक पहुंचने का, इसलिए कि वो कहां इतने बड़े ओहदे पे और हम कहां आम सी आवाम है। यहां पे तो किसकी बात हो रही है, एक है गुलाम, लोएस्ट लेवल पे होता है गुलाम। देखें एक मुआशरे में क्या होता है, जो सबसे निचला तबका होता है ना गुलाम का होता है, गुलामों का। एक है लोएस्ट लेवल पे और एक है वो जो रब्बुल आलमीन है, सारे जहानों का बादशाह, सारे जहानों का रब है। अब वो बात इन दो के दरमियान होने वाली है। अच्छा अब ये देखें, आप जब किसी को बड़े आदमी से, किसी इंपॉर्टेंट आदमी से आपने बात करनी हो, अव्वल तो बात करना ही बहुत जैसे के मुश्किल होता है। अगर बात करनी हो तो क्या होता है, आप अपना स्केड्यूल बताती हैं, जी मैं उस दिन फारिग हूं, मैं तो उस दिन मिल सकती हूँ या मैं उस दिन बात कर सकती हूँ, या वो बताते हैं कि आपने बात करनी है इस दिन इस टाइम पे इस वक्त, वो बताते हैं ना, क्योंकि वो बड़ा आदमी है। आप थोड़ी बड़े हैं, आप थोड़ी अपना स्केड्यूल बताएंगी, आप तो कहेंगे भाई जब की भी अपॉइंटमेंट मिल जाए ना, बस मिल जाए, क्योंकि वो तो रोज रोज टाइम कहाँ देते हैं, वो तो इतने बिजी हैं। मसलन कोई गवर्नर ही है या कोई मेयर है, चलो इतनी हाई लेवल पे हम नहीं जाते, छोटे मोटों की बात कर लें। अल्लाह ताला क्या फरमाते हैं, ये नहीं कि कोई अपॉइंटमेंट लेने की तुम्हें जरूरत है कि उस वक्त बात बस होगी बस, नहीं नहीं, इदा जब भी वो सवाल करें तो इन्नी करीब उजीब दावत दाई, मैं उसी वक्त ही जवाब देता हूं उनको जब भी वो मेरे से बात करें। ये नहीं कि उस वक्त आपने जब अपॉइंटमेंट लिया उसी वक्त आप कॉल करें ना, तो फिर ही वो जाहिर है आपको जवाब देंगे। अगर आपने उसके अलावा किसी टाइम के ऊपर कॉल कर लिया तो फिर नहीं जवाब आएगा, और फिर वहां पे तो उनके सेक्रेटरी उठाते हैं, फिर उसके बाद सेक्रेटरी अगर आगे मिलाएगा तो फिर मिलाएगा, पहले उसको इंटरव्यू दें कि भाई मेरी अपॉइंटमेंट थी और ऐसे था। वहां पे क्या है, उजीबू, मैं जवाब देता हूं, अल्लाह ताला फरमाते मैं खुद जवाब देता हूं, उसके कोई सेक्रेटरी कोई वो फरिश्ते नहीं रखे हुए कि जो आपको जवाब देंगे। और सुभान अल्लाह इतनी प्यारी यहां पे एक बात है ना, वाइज़ा सअलका इबादी अन्नी, तो अल्लाह ताला ने ये नहीं फरमाया आगे कि जब मेरे बंदे मेरे इस बारे में सवाल करें, तो आगे होना क्या चाहिए था, आगे एक वर्ड है जो कि आपको लगेगा कि वो मिसिंग है, होना तो यहां पर ये चाहिए था ना फकुल, तो आप कह दीजिए फाइनली करीब के मैं करीब ही हूं। बात समझ आ रही है या नहीं आ रही, कि ए नबी जब आपसे ये सवाल करेंगे ना मेरे बंदे, तो आप कह देना, होना ये चाहिए ना, आप कह देना कि मैं करीब हूं। अल्लाह ताला ने क्या फरमाया, ए नबी जब आपसे ये मेरे बारे में सवाल करें तो आप भी बीच में से निकल जाए, फाइनली करीब, मैं खुद ही इनको बता देता हूं कि मैं करीब हूं। सुभान अल्लाह, आपको भी कहने की जरूरत नहीं, मैं खुद इनको कह रहा हूं कि मैं करीब हूं। फकुल नहीं आया बीच में, फइन्नी करीब, मैं तुमसे करीब हूं। और करीब कितना है, वो हदीस में आता है अल्लाह ताला हायल है बंदे और उसके दिल के दरमियान, बंदे और उसके दिल के दरमियान अल्लाह हायल है। नहनु अक्रबु इलैही मिन हबलिल वरीद, हम तो तुम्हारी शरक से भी ज्यादा तुमसे करीब है। हुआ माकुम ऐना मा कुंतुम, तुम जहां कहीं हो मैं तुम्हारे साथ हूं। ओ अल्लाह, वो तू अल्लाह और मैं बंदा, और तू मुझे कह रहा है कि मैं करीब हूं तुमसे। जो करीब होता है वो क्या होता है, वो रीचेबल होता है। करीब होने से इंसान को कितना इत्मीनान हो जाता है ना कि वो मेरे करीब ही है, फौरन इंसान उस तक पहुंच जाता है। आगे घर में कोई है तो आप कहते हैं तो करीब ही है, चलो मैं तो कभी भी अपनी अम्मी से बात कर लूंगी। जो दूर होते हैं उनसे होता है मसला कि भाई किस तरह उन तक पहुंचा जाए, जो करीब है उनसे तो कोई मसला ही नहीं, तो वो कहते हैं मैं तो करीब हूं तुमसे, जब मेरे बारे में पूछे तुम ये नहीं, तुम ये नहीं बताना। देखे इंसान जाहिर है हमारी स्पीच में तो यही आता ना, तो तुम बताना नहीं, तुम बताना नहीं है, मैं करीब ही हूं, आपने भी नहीं बताना, मैं खुद इनको बताता हूं। उजीबु दावत दाई इदा दानी, मैं जवाब देता हूं पुकार पुकारने वाले की जब वो पुकारता है मुझे, मैं जवाब देता हूं। सबसे पहले तो इस बात को नोट करें ना कि मैं जवाब देता हूं, मैं खुद जवाब देता हूं, क्योंकि अल्लाह ताला को इतना इंतजार है, इस पुकार का कि जब मुझे पुकारता है तो मैं उसी वक्त जवाब देता हूं। उजीब हूं में पता क्या है, राइट देयर उसी वक्त, इसमें यह माना है मैं उसी वक्त रिस्पॉन्ड करता हूं। वरना कहां, जो इतने ऊंचे हाई दर्जे के ऊपर होते हैं किसी जगह पे, किसी शहर के मेयर है, कौन आपको उसी वक्त, आप उनको फोन भी करें, आप मैसेज छोड़ दे, वो जवाब पता नहीं जब वो उनकी कन्वीनियंस होगी भाई, जब उनकी मसरूफियत खत्म होगी तब जवाब दे देंगे। उनको पता नहीं कितने हजारों लोग कॉल करते होंगे, वो कोई हमारी कॉल के इंतजार में थोड़ी बैठे होते हैं। अल्लाह ताला फरमाते हैं मैं उसी वक्त जवाब देता हूँ, ये नहीं कि जब तुम्हारी बारी आएगी तो तब तुम्हें जवाब मिलेगा, अभी तुम लाइन में खड़े हो जाओ। नहीं, फिर भी कुछ लोग देखो कैसे ना शुक्र हैं, वो कहते हैं हमारी तो दुआ ही नहीं अल्लाह सुनता, वो कहता है मैं तो खुद जवाब देता हूं, इसने पूछा तो सही मेरे बारे में, मुझे पुकारा तो सही, मैं उसी वक्त जवाब देता हूं। हदीस में आता है अल्लाह ताला उसी वक्त जवाब देते हैं, लब्बई की आबदी, मैं हाजिर मेरे बंदे, क्या बात है, उसको पुकारो तो सही। और फिर देखें उजीब दावत दाई, मैं जवाब देता हूं पुकार पुकारने वाले की। ये नहीं फरमाया, देखें एक सीक्वेंस क्या होना चाहिए, जब मेरा बंदा मुझे पुकारता है मैं उसको जवाब देता हूं। देखिए ना बात तो ये बनती ना, एक बंदे ने पहले पुकारा फिर अल्लाह ने जवाब दिया, है ना। लेकिन सुभान अल्लाह, अल्लाह ताला फरमाते हैं मैं जवाब देता हूं जब वो पुकारता है। अपनी बात, अपने जवाब देने को अल्लाह ताला पहले लेकर आए हैं, वो तो पुकारता बाद में, जवाब देने को वो उससे भी ज्यादा रेडी है, इतनी जल्दी जवाब देता है। जो मैंने आपको कहा ना इंतजार में है तुम्हारी पुकार के, जवाब देना पहले आया और पुकारना बाद में आया। ये नहीं कि अल्लाह ने जवाब पहले दे दिया और उसने पुकारा बाद में, ये नहीं मतलब, मतलब ये है कि अल्लाह ताला कितना क्विक है जवाब देने में, कि अल्लाह ताला ने फरमाया मैं जवाब देता हूं जब वो मुझे पुकारता है, ये नहीं फरमाया जब वो मुझे पुकारता है तो तब मैं जवाब दे देता हूं। अच्छा फिर देखिए जवाब देने के लिए भी दो अल्फाज थे, अस्तजीबू जो आगे आ रहा है, फलियस्तजीबू जिसका, और उजीबू, दोनों में भी फर्क है। अल्लाह ताला ने ये नहीं फरमाया, अस्तजीबू अगर होता तो था कि मैं कोशिश करूंगा जवाब देने की, बल्कि फरमाया उजीबू उसी वक्त, उसी वक्त। बताइए कौन सा सदर, कौन सा वजीर, आज तक तो छोटे मोटे भी आपको जो कोई जरा सा ही कुछ बन जाए, कौन उसी वक्त जवाब देता है किसी को। अल्लाह ताला की जात वो है कि वो फरमाता है कि जब भी पुकारो, दावत दाई इदा दानी, जब भी वो मुझे पुकारता है, यानी रात पुकारो, दिन पुकारो, सुबह पुकारो, शाम पुकारो, मुंह अंधेरे पुकारो, आधी रात को पुकारो जब सारे सो जाएं, गम में पुकारो या खुशी में पुकारो, तकलीफ में पुकारो या चैन में पुकारो, जब भी पुकारोगे तभी मैं जवाब दूंगा। और दावत दाई, दावा दुआ नहीं फरमाया, दावा, अल्लाहु अकबर, दावा का मतलब ये जो ताए मरबूता है ना एंड में, इसका मतलब एक ही दफा पुकारना, एक दफा सिर्फ। अल्लाह ताला ने ये नहीं फरमाया कि मैं उसको जवाब दूंगा जो हर वक्त मुझे पुकारता है, हर वक्त मुझे याद रखता है, जो पुकारता ही रहता है, बल्कि फरमाया कोई एक दफा भी मुझे पुकारेगा ना, एक बारी, दावा तदाई, एक ही दफा भी जिसने कभी पुकार लिया जिंदगी में, अपने हाथ उठा लिए, मैं उसको भी जवाब देता हूं। सुभान अल्लाह। और अदाई पुकारने वाले की, क्या ये फरमाया मुत्तकी की, या ये फरमाया मोमिन की, क्या ये फरमाया मुसल्ली की, नमाज पढ़ने वाले की, हाजियों की, हाँ जो बड़े आलिम है उनकी, जो कुरान से जुड़ा हुआ है उसकी, जो ये गुनाह नहीं करता उसको जवाब देता हूं। नहीं, अदाई पुकारने वाले की, जो भी पुकारे, भाई तो कोई भी हो सकता है, जो भी पुकारे, چاہے وہ نافرمان ہے، چاہے فرما بردار ہے، چاہے برا ہے، چاہے اچھا ہے، کوئی بھی پکارے، اور چاہے ایک ہی دفعہ پکارے، اور پھر ادعائی، الف لام جب لگ جاتا تو کیا ہوتا ہے؟ پراپر ناؤن ہو جاتا ہے نا. میں نے کہا تھا، آپ کو بتایا تھا، کتابن اور الکتاب میں فرق ہے نا. الکتاب دا بک، دا کالر، وہ خاص پکارنے والا، یعنی اللہ کے لیے اللہ تعالیٰ نے الف لام لگا کے نا تو کیا بتا دیا، ایسے ہی کوئی بھی نہیں. جیسے میں نے آپ کو بتایا، اگر دائن ہوتا، دائی ہوتا صرف الف لام کے بغیر، تو کوئی بھی یا کسی بھی کا معنی آپ کر سکتے ہیں. بتایا تھا نا آپ کو، تنوین ہوتی جب کامن ناؤن ہوتا ہے. وہ کوئی بھی کالر نہیں ہے اللہ کے لیے، وہ بہت خاص کالر ہے جو بھی پکارنے والا ہے. آپ دیکھیں جو بڑے بڑے لوگ ہوتے ہیں، ان کو تو کتنی کالیں آتی ہیں، وہ کہاں یاد رکھتے ہیں کس کس نے مجھے کال کیا، کس نے مجھے نہیں کیا. ان کو تو کسی کا نام بھی نہیں یاد رہتا، اور کس سے بات کی تھی بھول بھی جاتا ہے. اللہ تعالیٰ کو کتنے پکارنے والے ہیں بتائیں، اربوں خربوں، ساری مخلوق اس کی پکارتی ہے، لیکن وہ کہتا ہے سب جو بھی پکارنے والا ہے وہ میرے لیے ادعائی ہے، ایسے ہی کوئی بھی پکارنے والا نہیں ہے، وہ خاص پکارنے والا. ہر ایک کو اللہ تعالیٰ نے کتنا اسپیشل بنا دیا نا، کتنا اسپیشل، کہ تم بھی میرے لیے ادعائی ہو، وہ خاص پکارنے والے، میں تمہیں بھولا نہیں ہوں. باقی تو بھول جاتے ہیں، اب ہمیں 10-20 کالیں آ جائیں ہمیں یاد ہی نہیں رہتا کس نے کال کیا کس نے نہیں کیا. وہ اتنی مخلوق میں سے بھی ہر ایک کو ایسی اہمیت دیتا ہے، ہر ایک کو، کہ ہر ایک اس کے لیے اسپیشل ہے، اور ہر ایک اسپیشل کی ایک دعا بھی اگر کسی نے مانگی نا، ایک، صرف ایک، ایک ایک دعا کو میں جواب دیتا ہوں، ایک ایک دعا کو. اللہ اکبر، ایسا کریم رب آپ کہاں سے لائیں گے؟ پھر بھی اس کو چھوڑ چھوڑ کے بھاگتے ہیں اور پکارنے سے بچتے ہیں. اللہ اکبر، فرمایا فلیستجیبوا لی، ان کو بھی تو چاہیے کہ یہ بھی تو مجھے جواب دیں، میں تو ان کو ایسے جواب دیتا ہوں، ان کو بھی تو چاہیے. یس تجیبو میں فوراً جواب دینا نہیں ہوتا، اجیبو میں فوراً جواب دینا ہوتا ہے، فل یس تجیبو میں چاہیے کہ وہ بھی جواب دے دیں. ٹھیک ہے، اللہ تعالیٰ نے جو اپنے لیے استعمال کیا تھا، اجیبو میں اسی وقت جواب دیتا ہوں. تمہارے سے یہ نہیں ڈیمانڈ کیا تم اسی وقت جواب دو، امیجیٹلی جو دو، نہیں، مگر چاہیے کہ دیں تو صحیح نا، دینا تو چاہیے نا ان کو، ان کو میری بات ماننی تو چاہیے نا. وَلْيُؤْمِنُوا بِي، اور چاہیے کہ وہ یقین رکھے میرے اوپر. یہ نہیں کہ دعا مانگ کے فوراً ہی کہ میری تو کوئی دعا ہی نہیں قبول ہے، نہیں، مجھ پہ اعتماد رکھیں، مجھ پہ بھروسہ کریں، جلدی نہ کریں، مجھ پہ ایمان رکھیں، ان کو بھی تو یہ چاہیے نا. اور ہم کیا کرتے ہیں، ہماری تو ون سائیڈڈ ٹریفک ہے، ہم تو جو چاہیں وہ فوراً قبول ہو جائے، ہم تو جو مانگے وہ فوراً مل جانا چاہیے، لیکن خود ہم نے کچھ نہیں ماننا. ہم چاہتے ہیں ادھر ہم نے دعا کی ہے نا، ادھر دعا پوری ہو جائے، بالکل ایسے ہی جیسے ہم یہ جو انٹرنیٹ پہ جاتے ہیں آرڈر پلیس کرتے ہیں، بس فوراً ڈیلیور ہو جائے. تو ہم کوئی اللہ کے کسٹمر نہیں ہیں کہ آرڈر پلیس کیا اور فوراً ڈیلیور ہو جائے. اللہ اکبر، ہم اس کے بندے ہیں، بندے ہی بن کے رہے. یہ نہیں آگے میری تو دعا نہیں پوری ہوئی، میں نے تو اب نماز پڑھنی نہیں ہے، کیا ملا مجھے دعائیں کر کر کے. ہاں تو آپ نے کیا آرڈر ڈالا تھا، پورا ہونا چاہیے. آپ کیا ہیں، کوئی مالک ہے، کوئی حکم دے رہی ہیں؟ نہیں، آپ تو عبد ہیں، غلام ہیں، جو دعا کے لیے ہاتھ اٹھاتا ہے، فریاد کرتا ہے، लेकिन हमने कैसे उल्टे मामले कर लिए हैं। अपनी दफा हम क्या चाहते हैं, अल्लाह की मानते वक्त हमारी कितनी लगन होती है। हम चाहते हैं अल्लाह हमारी फौरन मान ले, और हम अल्लाह की जब मानने लगे तो क्या तब भी उतना फौरन करते हैं कि फौरन मान जाऊं, इधर हुक्म मैंने सुना है उधर फौरन मान जाऊं। लेकिन अल्लाह ताला से ये चाहते हैं, हमारी हैसियत क्या है और हम मामला किससे कर रहे हैं, सोचे तो सही। होना तो ये चाहिए अल्लाह की बात है तो हम फौरन मान ले, जब हम फरियाद करें तो अल्लाह जब भी पूरी करे, उसकी देन है, हम तो उसके रहमो करम पे हैं, अल्लाह हमारा क्या बस। तो लअल्लहुम यरशुदून, ताके वो राहे रास्त पाए। राह पाए कैसे, इसमें ये माना है कि ताके हिदायत मिल जाए। दुआ मांगेंगे तो यही सीधा रास्ता है, अल्लाह को पुकारेंगे यही सीधा रास्ता है। और फिर ये भी है इसमें कि हिदायत मिल जाए, उस मुश्किल से निकलने का रास्ता अल्लाह ताला सुझा दे कोई, ताकि तुम्हें कोई रास्ता मिल जाए। उहिल्ला लकुम, हलाल कर दिया तुम्हारे लिए, लैलतुस सियाम रफ़थु इला निसाइकुम, रमजान की जो रातें हैं, जो रोजों की रातें हैं, उसमें अपनी बीवियों के साथ ताल्लुक कायम करना। असल में बात ये थी कि इस्लाम से पहले जो मजाहिब थे, जैसे यहूद वगैरह में, इनमें रोजे का ये हुक्म ऐसे होता था कि इशा के बाद या जब सो जाते थे तो उसके बाद से रोजा शुरू हो जाता था, यानी सहरी वगैरह कोई नहीं थी, बस रोजा शुरू हो जाता था। उसके बाद ना बीवियों से ताल्लुक रख सकते थे, ना कुछ खा पी सकते थे। ठीक है, मिसाल के तौर पे कोई इफ्तार करी और उसके बाद सो गया तो अब बस रोजा शुरू हो गया। तो अब जाहिर है कोई क्लियर अहकामात अभी नहीं आए थे इस बारे में कि हमारी शरीयत में कैसे है। तो जब भी कोई और अल्लाह ताला की तरफ से हुक्म नहीं आता तो पिछली शरीयत को ही फॉलो किया जाता। तो अब इसमें क्या था कि तुम्हारे लिए रात को अल्लाह ताला ने हुक्म दे दिया, इजाजत दे दी कि हलाल है तुम्हारे लिए। अब तुम जब जितनी पूरी रात है उसमें बीवियों के साथ ताल्लुक रख सकते हो, ये जायज है, इसमें कोई मसला नहीं है। हुन्ना लिबासुन लकुम व अंतुम लिबासुन लहुम, ये बड़ी अहम बात है क्योंकि इतने प्यारे तरीके से अल्लाह ताला ने ये रिलेशनशिप जो है ना, इसको यहाँ पे बयान फरमाया कि वो यानी ये औरतें तुम्हारा लिबास हैं और तुम इनका लिबास हो। आप देखिए, इससे ज्यादा खूबसूरत वर्डिंग कोई हो नहीं सकती इस रिलेशनशिप को बयान करने के लिए। इतनी प्यारी वर्डिंग है ये, क्योंकि ये कंप्लीटली इस रिलेशनशिप को, जो इसकी रिस्पॉन्सिबिलिटीज हैं और जैसा ये होना चाहिए ना, कंप्लीटली उसको डिपिक्ट करती है कि जैसे लिबास है ना तुम्हारे लिए, इस तरह तुम्हारी बीवियां तुम्हारे लिए हैं और तुम उनके लिए हो। अब ये रिश्ता लिबास कैसे है, इसको समझने के लिए सबसे पहले तो हमें ये समझना होगा कि लिबास क्या रोल प्ले करता है हमारे लिए। सबसे पहली तो बात ये, लिबास एक जरूरत है कि नहीं है बताएं? लिबास के बगैर इंसान नंगा फिर सकता है क्या? नहीं, एक जरूरत है। इसी तरह ये रिश्ता भी एक जरूरत है, ये ऐसे फालतू नहीं है, मियाँ बीवी के लिए, बीवी हस्बैंड के लिए जरूरत है। फिर इसी तरह इस लिबास को देखें तो लिबास क्या करता है, इंसान का सतर को ढांपता है, उसके ऐसी जो काबिले शर्म हिस्से हैं उनको ढांपता है। इसी तरह शौहर बीवी का ताल्लुक जो है ना, वो भी सेम है, देखें वो इंसान के ऐबों को ढांपता है, जो उसकी ऐब वाली चीजें हैं, शौहर बीवी के ऐबों को ढांपती है, बीवी शौहर के ऐबों को ढांपती है, दोनों एक दूसरे के ऐब ढांपते हैं। ये हिफाजत भी है। हिफाजत कैसे है? एक दूसरे की नजर की हिफाजत तो है ही, कि जब इंसान निकाह कर लेता है तो देखे नजर की हिफाजत होती है। कैसे होती है नजर की हिफाजत? कि बंदा, उसकी नजरें झुकी रहती हैं, फिर वो कहीं और नहीं देखता क्योंकि उसकी जरूरत उसके घर में पूरी हो रही है। इसी तरह एक दूसरे की इज्जत की हिफाजत, इंसान किसी गलत जगह पे जाके कोई ताल्लुक कायम करने से बच जाता है, जबकि कोई कमारा जो होता है वो कहीं पे भी ताल्लुक बना सकता है, इसलिए कि उसकी अभी जरूरत नहीं पूरी हो रही, तो ये एक हिफाजत करते हैं, पाक दामन रहने में इंसान की हिफाजत करते हैं ये रिलेशनशिप। राजों की भी हिफाजत है, एक दूसरे के पास राज होते हैं ना, तो लिबास आपके राज को छुपा देता है, कोई भी राज है जिस्म में तो उसको छुपा देता है। इसी तरह शौहर बीवी एक दूसरे के राज को की हिफाजत करते हैं। फिर देखिए ट्रस्ट होता है इसमें, और मोहब्बत की फिजा इस रिश्ते को बहुत इज्जत वाला बना देती है। इसमें इज्जत भी है, लिबास में इंसान की इज्जत है ना, जैसे लिबास इंसान पहनता तो उससे उसकी इज्जत होती है, तो इसी तरह इस रिश्ते के जरिए इंसान की इज्जत बनती है। अगर इस रिश्ते में बिगाड़ आ जाए ना तो इंसान की इज्जत खत्म हो जाती है। जैसे बाज लड़कियों की आदत होती है किसी बात पे झगड़ा हुआ और उठ के मैके चली गई, फिर शौहर से कोई जो भी इख्तलाफात थे और जो भी बातें थी जो भी राज थे वो सब में बैठ के बयान कर दिए, फिर कुछ दिनों के बाद गुस्सा उतर गया, आपस में सुलह हो गई। अब क्या है, बीवी के दिल से तो सारी बातें निकल गई लेकिन घर वालों के दिल से तो नहीं निकली ना। तो ये रिश्ता इज्जत और वकार तब बनता है जब इंसान एक दूसरे के राजों की भी हिफाजत करता है, एक दूसरे पे ट्रस्ट करना होता है इस रिश्ते में, तभी ये इज्जत का बायस बनता है। और लिबास आपको खूबसूरती देता है, जीनत का भी सामान है ना, आप ब्यूटीफुल लगते हैं। तो शौहर बीवी एक दूसरे के साथ जब होते हैं तो ब्यूटीफुल लगते हैं, और ये एक दूसरे के साथ नरमी का मामला करें, अगर नरमी इसमें से निकल जाती है ना तो ये दुखने वाला रिश्ता बन जाता है। जैसे आप खुरदला लिबास पहन ले तो क्या हो जाता है, रैश आ जाता है इंसान के जिस्म पे, अनकंफर्टेबल होने लगता है। तो अगर इस रिश्ते से भी नरमी निकल जाती है ना तो ये रिश्ता ही दिल दुखाने का सबब बनने लगता है, फिर पुरसकून लिबास की तरह ये नहीं रहता। तो इस रिश्ते की वजह से तो इंसान को जीनत मिलनी चाहिए जैसे लिबास से मिलती है, इस रिश्ते की वजह से इंसान को सुकून मिलना चाहिए जैसे लिबास में इंसान सुकून महसूस करता है, नंगे होकर सुकून नहीं महसूस करता। इसी तरह लिबास जिस्म के साथ होता है, अलग तो नहीं होता ना, तो शौहर बीवी को भी एक दूसरे के साथ रहना चाहिए। आजकल ये बहुत हो रहा है, हस्बैंड एक जगह बीवी दूसरी जगह, क्या है वहां पे महंगाई बहुत है इसलिए वो वहां पे नहीं रह सकती उस शहर में, वो वहां कारोबार कर रहा है वो वहां बच्चों को लेकर रह रही है। जब लिबास जिस्म से अलग हो जाता है ना तो फिर इंसान रिप्लेस कर लेता है लिबास को, दूसरा पहन लेता है। तो फिर ये नहीं शिकायत करनी चाहिए कि शौहर दूसरी बीवी ले आया, लिबास और जिस्म का साथ होता है। और अल्लाह ताला ने देखे दोनों के लिए लिबास का लफ्ज इस्तेमाल किया, ये नहीं है कि शौहर के लिए बीवी तो लिबास बने लेकिन शौहर को अपनी बीवी के लिए लिबास बनने की जरूरत नहीं है, ये नहीं है। तो दोनों एक दूसरे के लिए सुकून का बायस बनेंगे, दोनों एक दूसरे के लिए इज्जत का बायस बनेंगे, दोनों एक दूसरे के लिए कंफर्ट का बायस बनेंगे, दोनों एक दूसरे के लिए हिफाजत का बायस बनेंगे। औरत भी ये मेक श्योर करे कि वो आदमी की नजरों को झुकाने के लिए, उनकी हिफाजत के लिए जो भी उसको कदम उठाने हैं वो उसमें कभी भी इनकार ना करे। ये ना हो कि वो आदमी घर से अनसेटिस्फाइड हो, घर से भूखा हो तो वो बाहर जाके अपनी अपनी लस्ट पूरी करे। तो बीवी को भी ये मेक श्योर करना है कि वो शौहर की इज्जत की हिफाजत का इंतजाम करे, कि इसकी इज्जत, यानी इज्जत से आप समझ रहे हैं ना, कि ये किसी गलत काम में ना पड़ जाए, कि जब उसकी जरूरत घर में नहीं पूरी हो रही होगी तो वो कहीं गलत काम में पड़ेगा। इसी तरह औरत हस्बैंड की जान और माल अपनी भी इज्जत का हिफाजत करे, और जितनी देर उसके घर के अंदर है तो उसके घर की चीजों की भी, उसके बच्चों की भी, इन सब चीजों की तहफुज का को मेक श्योर करे। फिर आप देखिए ये जो शौहर बीवी का ताल्लुक है ना, इसमें जो बिगाड़ आता है तो वो सिर्फ दो लोगों में बिगाड़ नहीं आता, नस्लों तक जाता है। जहां पे ये बिगाड़ होता है बच्चों के जेहन ऐसे मुतासिर हो जाते हैं, उनमें ऐसे साइकोलॉजिकल मसले पैदा हो जाते हैं कि ये जो चीजें हैं ना ये सिर्फ एक नस्ल तक नहीं रहती, अगली कई नस्लों तक असर बाकी रहता है। तो इस रिलेशनशिप को लिबास ही की तरह होना चाहिए। अगर ये रिलेशनशिप जैसे अल्लाह ताला ने बताया कि लिबास है, अगर ये लिबास नहीं बनता, अगर ये इज्जत का इज्जत देने वाला नहीं बनता रिलेशनशिप, अगर ये जीनत देने वाला नहीं बनता, अगर ये वकार देने वाला नहीं बनता, अगर हिफाजत देने वाला नहीं बनता, कंफर्ट देने वाला नहीं बनता, तो दरअसल जिस मकसद के लिए अल्लाह ताला ने ये रिलेशनशिप बनाया था उस मकसद को पूरा नहीं किया आपने। یا دوسرے بندے نے. تو دیکھیں یہ مقصد پورا ہونا ضروری ہے, کیونکہ لباس ہے ایک دوسرے کا. اللہ نے تو یہ اس طرح سے ہی بنایا, اگر آپ نہیں بن رہے تو کہ پھر مقصد نہیں پورا ہوا نا. تو آپ اور بھی چیزیں اس میں دیکھیں, سردی گرمی سے بھی حفاظت کا سامان بنتا ہے لباس, انسان کو سردی سے بچاتا ہے, یا گرمی کے اندر بھی دھوپ وغیرہ سے بچاتا ہے. تو زندگی کے بھی گرم سر تھپیڑوں سے بچانے کے لیے یہ ریلیشن شپ انسان کے لیے سکون کا باعث بنتا ہے. انسان کو حالات اور ان چیزوں کی جو سختی ہوتی ہے ان سے بچاتا ہے. اور پھر انسان کا لباس اس کی قد و قامت کے مطابق ہوتا ہے نا, جتنی انسان کی ہائٹ ہے, جتنی انسان کی فٹنگ ہے اس کے مطابق. اسی طرح یہ ریلیشن شپ بھی ایسا ہونا چاہیے, ایسے لوگوں کے ساتھ ہی ریلیشن شپ قائم کرنا چاہیے جن میں آپ کے ساتھ مطابقت ہو, یا نہ ہو کہ اتنا زیادہ ڈفرینس ہو کہ ایک بالکل کسی اور طبقے سے تعلق رکھتی ہو لڑکی, اور لڑکا بالکل الگ طبقے سے تعلق رکھتا, پھر بھی کمپیٹیبلٹی نہیں ہوتی. تو کمپیٹیبل ہونا چاہیے. تو جو چیز آپ کو دیکھے پریزنٹیبل بناتی ہے نا دنیا کے سامنے, وہ آپ کا لباس ہے. تو انسان کا جو سپاؤس ہے نا, وہ بھی اس کے لیے ایسے ہی ہونا چاہیے کہ اس کو پریزنٹیبل بنائے. یہ نہیں کہ جہاں بیٹھے ہوں اس کے راز کھولتے جائیں, اس کے داغ دھبے نمایاں کریں, اس کی برائیوں کو اچھالیں. تو وہ تو لباس نہ نا, وہ لباس نے تو ڈھانپنا تھا, اس نے تو کھول دیا سب کچھ. تو اس پہ اور آپ انشاءاللہ ریسرچ کریں. تھوڑے سے پوائنٹس میں نے آپ کو بتا دیا, اور بھی چیزیں دیکھیں کہ اللہ تعالیٰ نے جو اتنی خوبصورت تشبیہ دی ہے, کس طرح لباس انسان کے لیے ہے اور کس طرح یہ ریلیشن شپ انسان کے لیے سامان بنتا ہے. آج کیونکہ یہ بچے بچیاں یہ بات جانتے ہیں کہ یہ کپڑے سلانے چاہیے, یہ فیشن چل رہا ہے, مجھے جیولری وہاں سے چاہیے, شاپنگ وہاں سے کرنی ہے, اور ان ماں باپ بھی شاپنگوں کے لیے پیسے لٹا دیتے ہیں, بڑی بڑی شادیاں کرنے کے لیے پیسے پانی کی طرح بہاتے ہیں, اتنی محنت کرتے ہیں کہ دھوم دھڑکے سے شادی ہو, لیکن جو اس تعلق کا مقصد ہے وہ نہ ہم اپنے بچوں کو بتاتے ہیں نہ بچیوں کو بتاتے ہیں کہ کیا بیٹا تمہارا مقصد ہے اس ریلیشن شپ میں انٹر ہونے سے, تمہیں کیا بننا ہے, یہ تمہارا تعلق کیسا ہونا چاہیے, اللہ تعالیٰ کی نظر میں کیا ہے. خود ہی نہیں ہم نے سمجھا تو بچے بچیوں کو کیا سمجھائیں گے. تو پہلے دیکھیں ہننا لباس ان لکم ہے, آدمی سے پہلے کہا گیا کہ عورت تمہارے لیے عزت ہے, تمہارے لیے زینت ہے, تمہارے لیے حفاظت کا ذریعہ, تمہارے لیے سکون کا سامان ہے. پھر عورت کو کہا گیا کہ تم بھی اس کے لیے ہو. پہلے آدمی کو کہا گیا دیکھو تم ریئلائز کرو کہ یہ تمہارے لیے کیا ہے. کتنا بڑا اللہ تعالیٰ نے عورت کو عزت دی ہے نا. عالم اللہ انکم کنتم تختانون انفسکم فتاب علیکم وعفا عنکم. اللہ تعالیٰ نے فرمایا اللہ جانتا ہے جو تم خیانت کرتے ہیں, اپنے نفسوں میں خیانت کرتے رہے ہو. کیا خیانت کی تھی ان لوگوں نے کہ وہ اپنی بیویوں کے ساتھ, ایک صحابی کا ایسے ہوا کہ انہوں نے اپنی بیوی کے ساتھ تعلق قائم کر لیا رمضان کی رات میں, پھر اس کے بعد بڑا گلٹ ہوا کہ میں نے یہ کیا کر لیا, کیونکہ ابھی یہ سمجھ نہیں آ رہی تھی نا کہ کیا یہ کر سکتے ہیں یا نہیں کر سکتے. تو اللہ تعالیٰ نے فرمایا اللہ کو پتا ہے کہ اس طرح سے تمہارے ساتھ ہو گیا ہے, تو اللہ تم پر مہربان ہوا, تمہیں معاف کر دیا. اب یہاں پہ یہ سوال پیدا ہوتا ہے کہ اگر وہ گناہ تھا ہی نہیں, اس کی تو اجازت ہی تھی, یہ تو حلال ہی کام تھا, تو پھر اللہ تعالیٰ کے درگزر کرنے کا کیا سوال ہے. یہاں اللہ تعالیٰ تم پہ مہربان ہو گیا, تمہیں مطلب پارڈن کر دیا اس میں, یہ بتائیں. اس لیے کہ وہ تو گناہ تھا ہی نہیں, تو پھر معافی کس بات پہ. اس لیے کہ اس کے ذہن میں تو یہ تھا نا کہ یہ گناہ ہے, یہ نہیں کرنا ہے, یہ منع ہے. اس کو تو یہی پتا نا بندے کو, لیکن پھر بھی اس نے کر لیا. تو اللہ تعالیٰ تو صرف ظاہر کو تھوڑی دیکھتا ہے, وہ تو یہ دیکھتا تمہارے دلوں میں کیا ہے. تم تو یہ سمجھتے تھے نا یہ گناہ ہے, پھر بھی تم نے جرت کی نا, تو اللہ نے تمہیں معاف کر دیا. لیکن فلان باشرہن, تو اب کوئی مسئلہ نہیں ہے, اب تم بے شک مباشرت کرو ان سے. یعنی اس کا مطلب ہے کہ اس میں کوئی ایسی کوئی تقوی کی بات نہیں ہے کہ انسان یہ کہ نہیں 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 رمضان ہے اور رمضان میں تو اس طرح کے کام بالکل بھی نہیں, یہ اچھی بات اس میں تو کوئی ایسی نہیں ہے. نہیں, اللہ کی طرف سے اجازت ہے. یہی دیکھیں سبحان اللہ, ہمارے دین کا حسن ہے یہ, بیلنس ہے دین اور دنیا کا. وَابْتَغُوا مَا كَتَبَ اللَّهُ لَكُمْ, اور تلاش کرو جو اللہ نے لکھا ہے تمہارے لیے. یعنی کیا تلاش کرو, اس میں ایک اشارہ اولاد کی طرف بھی ہے, یعنی اس ریلیشن شپ سے تم اولاد کا حصول تلاش کرو جو اللہ نے تمہارے لیے لکھ دی, یعنی تمہارے مقدر میں لکھ دی. دیکھیں یہاں پہ کتب اللہ علیکم نہیں ہے, اگر فرض کر دیا اللہ نے تمہارے لیے کہ تم یہ کرو تو پھر فرض ہو جاتا نا, پھر تو مشکل ہو جاتی. لیکن یہاں پہ کیا ہے, کتب اللہ لکم, لکھ دیا اللہ نے تمہارے لیے, یعنی جتنی تمہارے مقدر میں ہے نا اس اولاد کے لیے, تم اس کے حصول کے لیے اس ریلیشن شپ کو قائم کرو, اور اللہ کا جو اللہ نے تمہارے لیے دیا ہے وہ اللہ تم لکھ دیا, وہ اللہ تمہیں عطا کرے گا. اور پھر یہ بھی اس کے اندر آتا ہے کہ یعنی وَابْتَغُوا مَا كَتَبَ اللَّهُ لَكُمْ, اور تلاش کرو جو اللہ نے تمہارے لیے لکھ دیا ہے, یعنی آپس کے تعلق سے جو سکون تمہیں حاصل ہوتا ہے اس تعلق کے ساتھ, جو تمہیں ایک جو تمہارا سٹریس دور ہوتا ہے یا جو تمہیں اطمینان حاصل ہوتا ہے وہ اس سے تم تلاش کرو, اس میں کوئی حرج نہیں ہے. وَكُلُوا وَاشْرَبُوا حَتَّى يَتَبَيَّنَ لَكُمُ الْخَيْطُ الْأَبْيَضُ مِنَ الْخَيْطِ الْأَسْوَدِ مِنَ الْفَجْرِ, اور کھاؤ پیو, یہ ٹائمنگ بتا دی گئی, کب تک کھاؤ پیو, حتیٰ کہ واضح ہو جائے سفید دھاگا سیاہ دھاگے سے فجر سے, یعنی اس وقت تک تم کھا پی سکتے ہو جس وقت تک سفید دھاگا سیاہ دھاگے سے الگ ہو جائے. یعنی آپ یہ دیکھیں نا کہ صبح کے وقت جب جس کو ہم پوپ ہٹنا کہتے ہیں, بالکل اندھیرا ہوتا ہے, اب ہم یہاں پہ دیکھ نہیں سکتے نا, تو آپ نے ہو سکتا ہے کبھی نہ دیکھا ہو, لیکن جب فجر طلوع ہوتی ہے نا تو کیا ہوتا ہے, ایک بالکل ایک باریک سی لکیر آپ اگر دیکھیں غور کریں مشرق کی طرف نا ایسے اوپر کوٹتی ہے, وہ ہے فجر. یعنی بلیک اور وائٹ الگ الگ ہو گئے, یعنی صبح نمودار ہونے لگی ہے نا, تو وہ پوپ ہٹی ہے جو, تو اس وقت تک آپ کھا سکتے ہیں. تو ظاہر ہے یہاں پہ سفید اور سیاہ دھاگا لکھا آیا, تو ایک صحابی نے اپنے تکیے کے نیچے ایک سفید دھاگا رکھ لیا, ایک سیاہ دھاگا رکھ دیا, تو ساری رات دیکھتے رہے کہ ان کے اندر کیا ڈسٹنکشن ہو جائے گی, ایسے الگ الگ جائے. تو جب صبح تک وہ ویسے ہی رہے تو آپ صلی اللہ علیہ وسلم سے جا کے پوچھا, تو آپ صلی اللہ علیہ وسلم ہنس دیے اور آپ صلی اللہ علیہ وسلم نے اس کو ایکسپلین کیا کہ کس طرح سے یہ ہے, تو اس لیے ہم اس وقت تک کھا پی سکتے ہیں, یعنی پوری رات اب آپ افطار آپ نے کیا اس کے بعد اس وقت تک کھا سکتے ہیں, اور یہ پسندیدہ ہے کھانا, بلکہ حدیث میں آتا ہے سحری میں برکت ہے, یعنی اس چاہے آپ کو دل نہیں چاہتا اس وقت کھانے کو لیکن آپ اگر کھائیں گے تو برکت ہے. فرمایا اسے نہ چھوڑو, خواہ ایک گھونٹ پانی ہی پیو, کیونکہ اللہ اور اس کے فرشتے سحری کھانے والوں پر رحمت بھیجتے ہیں, اللہ تعالیٰ رحمت بھیجتے ہیں جو سحری کھا رہے ہوتے ہیں, اور اس کے فرشتے بھی دعائیں کر رہے ہوتے ہیں ان لوگوں کے لیے جو سحری کھا رہے ہیں, تو اس لیے اس میں بڑی برکت ہے. ثم اتم الصیام الی اللیل, پھر پورا کرو روزے کو رات تک. رات تک کب تک پورا کرو, رات سے مراد کیا ہے, یعنی جس وقت مغرب ہو جائے, اور مغرب کو دیکھنا مغرب کی طرف نہیں ہے کہ ادھر سورج غروب ہو رہا ہے, وہاں پہ تو تھوڑی تھوڑی لائٹ رہتی ہے, کس طرف کو دیکھنا ہے, مشرق کی طرف, وہاں پہ آپ کو اندھیرا نظر آئے گا, کیونکہ ایک حدیث میں آتا ہے آپ صلی اللہ علیہ وسلم نے حضرت بلال سے فرمایا تھا کہ میرے لیے ستو گھولو, تو انہوں نے کہا کہ ابھی تو روشنی ہے, فرمایا میرے لیے ستو گھولو, فرمایا ابھی روشنی ہے, پھر تیسری دفعہ فرمایا میرے لیے ستو گھولو, فرمایا ابھی تو روشنی ہے, تو آپ صلی اللہ علیہ وسلم نے پھر یہ دکھایا کہ دیکھو مشرق کی طرف, یعنی انسان اندھیرا انسان دیکھ لیتا ہے نا تو بس وہ مغرب ہو گئی. اب کیونکہ کافی دیر تک جب سورج غروب بھی ہو جاتا ہے تو لائٹ رہتی ہے مغرب کی طرف, تو اس کو نہیں آپ نے کنسیڈر کرنا, لیکن آپ دیکھیں شیعہ حضرات وہ اس کو بھی سمجھتے ہیں, تو رات کا کچھ حصہ بھی اس کے اندر شامل کر لیتے ہیں نا, یہاں پہ الل لیل ہے نا رات تک, تو وہ پھر رات جب تھوڑا اور اندھیرا ہو جاتا ہے تب ہی جا کے کھولتے ہیں, اسی لیے ان کا روزہ آپ دیکھتے ہیں کہ کچھ منٹس بعد کھلتا ہے. اور لیکن آپ صلی اللہ علیہ وسلم نے فرمایا میری امت اس وقت تک خیر اور بھلائی پہ رہے گی جب تک افطار میں جلدی کرے گی, تو یہ نہیں اگر روزہ کھل بھی گیا لیکن نہیں اب ہم ایسا کرتے ہیں دو چار منٹ اور انتظار کر لیتے ہیں. ایک مسجد میں انہوں نے کہا نہیں روزہ کھل تو گیا ہے, ٹائم تو ہو گیا مغرب کا, لیکن ایسا کرتے ہیں ہم تھوڑا سا ڈیلے کر لیتے ہیں, لیکن حالانکہ دیکھیں حدیث میں کیا ہے کہ اس وقت تک میری امت بھلائی پہ رہے گی, یہ اس وقت کس چیز کے اندر تقویٰ ہے کہ انسان اس وقت جلدی کرے کھولنے میں. اس وقت تقویٰ یہ نہیں ہے کہ نہیں ہمیں تو کوئی پرواہ ہی نہیں, آپ چاہے کھل بھی گیا ہمیں کون سی قدر ہے کھانے پینے کی. نہیں, اس وقت اللہ کا جب حکم تھا ہم نے کھانا چھوڑ دیا, اللہ کا جب اب حکم آ گیا تو ہم فوراً کھانا شروع کر دیتے ہیں. اللہ تیری نعمتوں کا ہم شکر ادا کرتے ہیں, یہ نہیں کہ بے پرواہ ہو کے بیٹھ جاتے ہیں ہمیں فکر نہیں پڑوانے. ولا تباشروہن وانتم عاکفون, اور نہ تم مباشرت کرو عورتوں سے, ہننا ہے نا عورتوں سے, اس حال میں کہ تم اعتکاف کرنے والے ہو, یعنی اعتکاف کی حالت میں جب فی المساجد, مسجدوں میں, کیونکہ اعتکاف مسجد میں ہی ہوتا ہے. عورتوں کے بارے میں تو ظاہر ہے فقہا کا کچھ اختلاف ہے, کچھ کہتے ہیں کہ نہیں آپ گھر میں بھی اعتکاف کر سکتی ہیں جو عورتیں ہیں, لیکن جو مرد ہیں ان کا تو اعتکاف ہے ہی مسجد میں. بعض دوسرے فقہا کہتے ہیں کہ نہیں عورتیں بھی مسجد میں اعتکاف کریں, گھر میں اعتکاف ہوتا ہی نہیں ہے. ٹھیک ہے, تو جب اعتکاف میں کوئی بیٹھ جاتا ہے تو پھر وہ عورتوں سے مباشرت نہیں کر سکتا. وہ تِلْكَ حُدُودُ اللَّهِ, یہ اللہ کی حدیں ہیں, فَلَا تَقْرَبُوهَا, تو نہ تم قریب جانا ان کے, اللہ کی حدوں کے قریب نہ جانا. یہ اللہ تعالیٰ نے لمیٹیشن رکھی ہیں, یہ باؤنڈریز ہیں, تم ان کو کراس نہ کرنا, ان کے قریب بھی نہ جانا. کراس کرنا تو دور کی بات ہے, کراس نہیں کہا گیا, قریب بھی نہ جانا. کیونکہ جب انسان اللہ کی حدود کے قریب جاتا ہے کہ کوئی بات نہیں میں اتنا سا کر لوں اتنا سا کر لوں, تو بہت چانس ہے کہ وہ ان لمٹس کو کراس کر لے. کذالک یبین اللہ آیاتہ للناس, اسی طرح اللہ تعالیٰ بیان کرتا ہے اپنی آیات لوگوں کے لیے, لعلہم یتقون, تاکہ وہ بچیں, تاکہ وہ بچ سکیں. تقویٰ کا جو معنی ہے نا بچنے کا, وہ یہاں پہ آیا ہے, کس چیز سے بچ سکے, اللہ کی نافرمانی سے بچ سکے. اللہ تعالیٰ نے دیکھیں کھول کھول کے واضح بیان کرنی ہے, تو اسی لیے بیان کری ہے کہ تمہارے اندر تقویٰ آ جائے. تو اب کیا یہاں پہ پتہ چلتا ہے کہ اعتکاف کی حالت میں ویسے روزے کی راتوں کے اندر مباشرت کرنا میں کوئی حرج نہیں ہے, لیکن اعتکاف کی حالت میں مباشرت کرنا منع ہے. اور اعتکاف کیسا ہوتا ہے, ایک مسنون اعتکاف ہوتا ہے جو آخری 10 راتوں کا 10 دنوں کا ہوتا ہے, جو آپ صلی اللہ علیہ وسلم ہمیشہ کرتے تھے رمضان میں, اور ایک نفلی اعتکاف ہوتا ہے جس کی کوئی حد نہیں ہے, آپ چاہے 1 دن کا کریں 2 دن کا کریں, مگر منیمم 1 دن کا اعتکاف ہوتا ہے. اس سے کم آپ کہیں کہ میں نماز پڑھنے جا رہی ہوں مسجد میں, چلو میں اعتکاف کی نیت کر لیتی ہوں. بھئی آپ تو پڑھنے نماز جا رہے تھے, اب میں درس سننے جا رہی ہوں, میں چلو اعتکاف کی نیت کر لیتی ہوں. یہ کوئی اعتکاف نہیں ہوتا. اب کچھ لوگوں نے اب اس کو بھی کہہ دیا یہ بھی اعتکاف کی آپ نیت کر لیں. اعتکاف جیسے بخاری کی حدیث سے پتہ چلتا ہے, کم از کم 1 رات کا ضرور اعتکاف, یعنی 1 رات 1 دن کا ضرور اعتکاف ہوتا ہے. اس کے علاوہ نہیں کہ آپ اس سے بھی کم کر لیں تو اور کہیں کہ میں چند منٹوں کا اعتکاف کرنے چلی گئی ہوں, تو وہ نہیں ہے. اور اعتکاف کی حالت میں انسان مسجد سے نہیں نکل سکتا سوائے اس کے کہ بہت ہی کوئی شدید ضرورت ہو, جیسے قضاء حاجت ہے, ٹوائلٹ ہے, یا اس کے اوپر غسل فرض ہو گیا ہے, اب وہ غسل کرنے کی وہاں پہ جگہ نہیں ہے تو اب وہ اس کو گھر جانا پڑتا ہے. مگر ادروائز انسان ایسے نہیں ہے کہ تھوڑی تھوڑی باتوں کے اوپر اعتکاف کی حالت میں مسجد سے نکل جائے. اسی طرح ہمارے ہاں ایک مس کنسیپشن ہے, اعتکاف کی حالت میں بات نہیں کرنی, تو پرچیوں پہ لکھ لکھ کے باتیں کرتے ہیں. وہ اعتکاف کا مطلب چپ کا روزہ رکھنا نہیں ہے, بات آپ کر سکتے ہیں, مگر یہ بھی نہیں کہ اب آپ باتیں کرنا شروع ہو جائیں. اب ہم مسجد میں بیٹھے ہوئے ہیں تو اب آپ اس کو سوشلائزنگ کا ذریعہ بنا لیں, بس باتیں ہو رہی ہیں, گپ شپ ہو رہی ہے, چلو ایک پارٹینگ شروع ہو گئی ہے, یہ بھی نہیں ہونا چاہیے. اعتکاف کا مطلب کیا ہے, ٹھہرنا. ٹھہرنا کیا, کہ انسان اپنے آپ کو ایک جگہ جما دے سب سے الگ ہو کے اور اللہ کی عبادت کرے. اور اس کے اندر ہے, آپ صلی اللہ علیہ وسلم کے وقت میں بھی مسجد نبوی میں باقاعدہ الگ الگ خیمے لگائے جاتے تھے, جن میں آپ کی ازواج جو ہے نا اگر اعتکاف کرنا ہے تو ان خیموں کے اندر بیٹھتی تھی, ورنہ آپ صلی اللہ علیہ وسلم اپنی ساری ازواج کو لے کے ایک ہی خیمے میں بیٹھ جاتے. تو اسی لیے ہمارے یہاں دیکھا نا آپ نے کہ چادریں وغیرہ لگائی جاتی ہیں تاکہ الگ الگ سب لوگ بیٹھ سکے, تو اس کے یہ الگ بیٹھنا ضروری ہے. اس طرح پیریڈز کی حالت میں اعتکاف نہیں ہوتا, آپ کو پاک ہونا ضروری ہے اس کے لیے. ولا تاکلوا اموالکم بینکم بالباطل, اور تم نہ کھاؤ آپس میں اپنے مال باطل طریقے سے. باطل طریقہ کون سا ہوتا ہے, سب ایسے طریقے جس میں دوسرے کا حق مارا جائے. اب آپ اس کو کہہ لیں چوری کہہ لیں, ڈاکہ کہہ لیں, دھوکہ دینا کہہ لیں, ملاوٹ کہہ لیں, ذخیرہ اندوزی کے چیزیں سٹاک کر لیں اور پھر جب مارکیٹ میں ظاہر ہے شارٹیج ہو گئی تو چیزوں کی قیمت اوپر چلی گئی, تو پھر آپ لے آئے اپنی چیز تاکہ اب میری چیز ہی بکے گی, اور اتنی مثلا $10 کی چیز تھی مارکیٹ میں شارٹیج ہو گئی ہے, اب $15 کی بکنے لگی ہے. अब जाहिर है कमी हो गई है तो लोगों की तो डिमांड है, लोगों तो लेंगे, तो आपने स्टॉक करके रखी भी थी, अब आपने निकाल दी कि चलो अब मेरी $15 की बिकेगी, ये जखीरा अंदोजी है। फिर इसी तरह कोई भी नाजायज तिजारत, इसी तरह जुआ है, $1 का भी जुआ जो है वो भी बातेली है, और इस तरह रिश्वत है, सूद है, या आप किसी जगह पे काम करते हैं वहां से कैश रजिस्टर है, आपने उसमें से मौका लेके हेरा फेरी कर ली, या आपने कहीं मसलन काम पे आपने इतने आवर्स लगाने थे उतने आवर्स नहीं लगाए, अब और किसी को कह दिया मेरा कार्ड पंच कर देना, तो ये सारी चीजें जो है ना ये बातिल तरीके। अब यहाँ पे माल के बातिल उसकी क्यों बात आ गई, बात तो रोजों की चल रही थी, असल में तकवा 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 की बात आ रही है इतनी देर से। तकवा का टेस्ट कैसे होगा, आपके अंदर तकवा आया कि नहीं आया, कैसे पता चलेगा तकवा का? मस्जिद में तो नहीं पता चलना, मस्जिद में तो सारे ही मुत्तकी बने होते हैं, ना ही एतकाफ में तकवा का पता चलेगा कि इंसान के अंदर कितना तकवा है। तकवा तो तब पता चलेगा जब तुम मस्जिद से बाहर निकलोगे, जब तुम कमाई करने लगोगे, जब तुम लोगों से लेन देन करोगे, तब पता चलेगा कि तुम अपनी टेम्पटेशंस को कितना कंट्रोल करते हो, तुम्हारा अपने नफ्स पे कितना कंट्रोल हुआ है, तब पता चलेगा। समझ आ गई बात, कि जब आप चांस है, अब आपके पास मौका है, अब आप अपने आप को कितना बचा के रखते हैं। चलो आज बहाने से छुट्टी कर लो ऑफिस से, आज तो बॉस ने भी नहीं आना, आज झूठ बोल के पैसे पूरे कर लो, अपना सौदा झूठ बोल के, उसके अंदर नक्स था लेकिन आपने नक्स बताया ही नहीं कि इसके अंदर ये फ्लॉ है, ऐसे ही बेच दिया है ना। तो इस तरह से आपके कस्टमर को पता नहीं है, वो बेचारा बिल्कुल ले मैन है, उसको पता ही नहीं है। मिसाल के तौर पे किसी का किसी चीज का ऐसा कारोबार है, दूसरे बंदे को नहीं पता होता, टेक्निकल चीजों का कारोबार होता है, मसलन घर की कोई रिपेयर का है, कोई ऐसी चीजों का है, कोई गाड़ी का है, कोई ऐसी चीज का है कि जिसका दूसरा बेचारे बंदे को क्या पता। अब आप उसको जो मर्जी बता देंगे, भाई इसमें तो ये फॉल्ट है, ये तो मतलब इतने हजार लगेंगे इसके ठीक होने में, उसको तो नहीं पता, अब वो आपको 1000 दे देता है, हालांकि वो काम तो $100 का है। तो ये है टेस्ट आपके तकवा का, कि अब तुम मुत्तकी बनते हो कि नहीं। तो ला ताकुलू, अपन मत खाओ एक दूसरे के माल बातिल तरीके से, ये बातिल तरीका है कि दूसरे से स्नैच कर लिया, धोखा दे दिया, झूठ बोल दिया, ऐब नहीं बयान किया किसी सौदे का, वतुदलू बिहा, और तुम पहुंचाते हो, तुदलू बिहा इलल हुकामी, इन पहुंचाते हो उनको हुकाम की तरफ, माल को हुकाम की तरफ पहुंचाते हो, लिता कुरु फरीकम मिन अमवालिन नासी बिल इस्म, ताकि तुम खाओ एक हिस्सा लोगों के माल में से गुनाह के साथ। ये किस तरफ इशारा है, तुम हुकाम की तरफ क्या डालते हो, डोल डालते हो। डोल डालने का मतलब क्या है, आप ना वो माल आपका नहीं है, आप उस तक रीच नहीं कर सकते, लेकिन आपने डोल डाला ताकि उस तक रीच कर सके। ये क्या चीज है, यानी मसलन कि कोई आपने नाजायज काम करना है, अब क्या करेंगे, अब क्या है, अगर किसी को पता चल गया तो प्रॉब्लम होगा, तो पुलिस को रिश्वत दे दी, या वो जो उधर के जो भी जगह के उस जगह की इंतजाम करने वाले थे, एडमिनिस्ट्रेशन थी, उनको कुछ पैसे खिला दिए। वो क्या, डोल डालना, उनको डोल डालना ना, जैसे आप किसी जानवर को आपने फांसना हो तो आगे आगे चीज करते जाते हैं, फिर रस्सी खींचते हैं, खींचते हैं, खींचते हैं, जानवर खिंचा चलाता है। तो हुकाम जो है, जो भी एडमिनिस्ट्रेशन है, गवर्नमेंट ऑफिशियल्स हैं, कोई जज है, उनको रिश्वत दे के अपने हक में फैसला करवा लिया, ये है, ताकि लोगों के माल नाजायज तरीके से गुनाह के साथ तुम एक उसका हिस्सा ले लो, जबकि तुम जानते हो, तुम्हें पता है कि ये गलत है। इसलिए इंसान को जब तकवा नहीं रहता ना, तो फिर ये काम वो करता है। तो डोल डालना, आपको समझ आ रही है बात, कि जिस माल तक इंसान पहुंच नहीं सकता था, रिश्वत दे के उस तक पहुंच गया, जिस चीज तक नहीं पहुंच सकता था, मसलन नौकरी लेनी है उसके लिए रिश्वत दे दी, किसी जगह एडमिशन लेना है उसके लिए रिश्वत दे दी, कॉलेज में, स्कूल में, कोई, फिर रिश्वत के माल को आज ये नहीं कहते ये रिश्वत है, ये तो गिफ्ट है जी आपके लिए। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने किसी को ज़कात जमा करने के लिए भेजा, तो वो वापस आए तो आके उन्होंने कहा ये ज़कात का माल है, जो भी सदके का, ज़कात का, ये वो मैंने जो कलेक्ट किया और ये मुझे तोहफे के तौर पे मिला। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उसी वक्त खुतबा देने के लिए खड़े होकर फरमाया कि अगर ये अपनी माँ के घर में बैठते, हम किसी को भेजते हैं कि माल कलेक्ट करके लेकर आओ, लेकिन वो लेकर आते हैं और कहता है ये आपका है और ये मेरा है, ये मुझे मिला है, तो ये अगर अपनी माँ के घर पे बैठता तो क्या इसको मिलता, तो वो ये सोचे इंसान कि इस कुर्सी पे मैं ना होता तो क्या ये तोहफे मुझे मिलते? किसी को, किसी के बेटे को गाड़ी दे दी, किसी को प्लाट दे दिए, किसी को रिश्वत में और कोई बड़ा काम कराना तो उसके मुताबिक उसको कोई, उसकी बीवी को डायमंड्स का सेट दे दिया, तो इनको कोई रिश्वत कहता नहीं है, कहते हैं बस गिफ्ट है ना, बस आपके लिए, बस इससे मिठाई खा लें, बस इससे ये कर लें। किसी को रिश्वत दे के किसी की जमीन अपने नाम लगवा ली। इसी तरह कई महकमों में परसेंटेज लगी होती है, नीचे से ऊपर तक कितने परसेंटेज किसको मिलेंगे। तो इसी तरह कई लोग ऐसे करते हैं कि रिश्वत दे देते हैं और उसके बाद जो है ना डॉक्टर से लिखवा लेते हैं कि हम तो काम करने के काबिल ही नहीं है और डिसेबिलिटी पे चले जाते हैं। इसी तरह और कई अनएम्प्लॉयमेंट ऐसे ही ले लेते हैं, खुद हट्टे कट्टे होते हैं लेकिन वो घर में बैठ जाते हैं कि अब हम नहीं काम करेंगे, हमें खुद ही मिलती रहेगी। ये ला ताकुलु अमवालकुम बैनकुम बिलबातिली उसके अंदर आ जाता है। तो ये कई तरीके हैं, याद रखें, ऐसी कमाई के साथ ना कोई सदका कबूल है, ना कोई नमाज, ना कोई दुआ, ना कोई हज, कुछ कबूल नहीं है। और इसकी वजह से दूसरों की, दूसरी और कोई जो नेकियां हैं वो भी कबूल नहीं है। और दूसरों का जो हक मारा होगा कयामत के दिन, अपनी नेकियां दे के फिर उनका हक अदा करना पड़ेगा जो उनके हक यहाँ पे मारे होंगे, कि वहां पे कोई दिरहम दीनार नहीं है, अब वहां पे नेकी देनी पड़ेगी अपनी। अल्लाह ताला हमें हराम माल से महफूज रखे और बातिल तरीके से माल खाने से महफूज रखे। अल्लाह ताला हलाल का लुक्मा हम सबको नसीब फरमाए। سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك। इन आयात की तिलावत सुनिए।
اياما معدودات فمن كان منكم مريضا او على سفر فعدة من ايام اخر وعلى الذين يطيقونه فدية طعام مسكين فمن تطوع خيرا فهو خير له وأن تصوموا خير لكم إن كنتم تعلمون شهر رمضان الذي أنزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان فمن شهد منكم الشهر فليصم ومن كان مريضا أو على سفر فعدة من أيام أخر يريد الله بكم اليسر ولا يريد بكم العسر ولتكملوا العدة ولتكبروا الله على ما هداكم ولعلكم تشكرون وإذا سألك عبادي عني فإني قريب أجيب دعوة الداع إذا دعان فليستجيبوا لي وليؤمنوا بي لعلهم يرشدون أحل لكم ليلة الصيام هن لباس لكم وأنتم لباس لهم علم الله أنكم كنتم تختانون أنفسكم فتاب عليكم وعفى عنكم فالآن باشروهن وابتغوا ما كتب الله لكم وكلوا واشربوا حتى يتبين لكم الخيط الأبيض من الخيط الأسود من الفجر ثم أتموا الصيام إلى الليل ولا تباشروهن وأنتم عاكفون في المساجد تلك حدود الله فلا تقربوها كذلك يبين الله آياته للناس النَّاسِ لَعَلَّهُمْ يَتَّقُونَ وَلَا تَأْكُلُوا أَمْوَالَكُمْ بَيْنَكُمْ بِالْبَاطِلِ وَتُدْلُوا بِهَا إِلَى الْحُكَّامِ لِتَأْكُلُوا فَرِيقًا مِنْ أَمْوَالِ النَّاسِ بِالْإِثْمِ وَأَنْتُمْ تَعْلَمُونَ